Esatto. الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وما نتنزل إلا بأمر ربك له ما بين أيدينا وما خلفنا وما بين ذلك وما كان ربك نسيا إلى الآخر سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما تو سورہ مریم کی یہ جو آیات ہیں 64 سے لے کے 72 تک تو ان آیات کا ترجمہ اور خلاصہ تفسیر ہم نے پڑھ لیا تھا اس کلاس میں اور معارف و مسائل پڑھنے شروع کر دیے تھے ان معارف و مسائل میں حضرت مولانا مفتی محمد شفیع رحمۃ اللہ علیہ نے سب سے پہلے واصطبر لعبادتی کے بارے میں لکھا کہ یہ جو اللہ تعالیٰ فرماتے ہیں کہ رب السماوات والارض وما بینہما کہ یہ جو یعنی اللہ تعالیٰ ہیں یہ آسمانوں اور زمین سب کے رب ہیں ٹھیک ہے یعنی آسمانوں اور زمین یہ تو اللہ تعالیٰ کی بہت بڑی مخلوق ہے سات آسمان ہیں اور ان ساتوں آسمانوں نے زمین اور زمین کے پورے ماحول کو زمین کے گرد جو خلا ہے ان سب کو ان آسمانوں نے گھیرا ہوا ہے ٹھیک ہے تو ہم تصور بھی نہیں کر سکتے کہ کتنا بڑا یہ سب کچھ یہ سارا نظام کتنا بڑا ہے تو جتنا بڑا بھی نظام ہے اور اس کے اندر جتنی بھی مخلوقات ہیں رب ان سب کا ایک ہے رب ایک رب ہے اور جس کو پالتا ہے وہ تو یعنی لا تعداد بے شمار چیزیں ہیں جن کو کہ وہ ایک اکیلا پالتا ہے رب السماوات والارض وما بینہما اور جو کچھ ان کے درمیان ہے یعنی جو کچھ موجود ہے ان کے اندر وہ سب کچھ ان سب کو اللہ تعالیٰ اکیلا پالتا ہے تو اللہ تعالیٰ کے خزانے کتنے بڑے ہوتے ہوں گے اللہ تعالیٰ کے خزانوں کے اندر کیا کیا کچھ نہیں ہوتا ہوگا ہمارے تصور میں نہیں آ سکتا ٹھیک ہے تو اللہ تعالیٰ کے خزانوں کے اندر کوئی کمی نہیں ہے یہ جو ہمارے پاس کھانے کے لیے چیزیں کم ہو جاتی ہیں نا اور ہمارے پاس پہننے کے لیے کپڑے کم ہو جاتے ہیں یا ہماری ضرورتیں پوری نہیں ہوتی تو یہ اللہ کے خزانوں میں کمی کی وجہ سے نہیں ہوتا ہے ٹھیک ہے اللہ کے خزانے لامحدود ہیں یہ جو بھی ہوتا ہے تو یا تو ہمارے اپنے گناہوں کی وجہ سے ہوتا ہے کہ ہمیں چیزیں کم پڑ جاتی ہیں ہمارے مسئلے حل نہیں ہوتے ہماری ضروریات پوری نہیں ہوتی تو اس کی دو وجوہات ہوتی ہیں یا تو ہمارے گناہ ہوتے ہیں کہ جس کی وجہ سے بے برکتی آتی ہے یا اگر ہمارے گناہ نہیں ہیں یعنی ہم گناہ نہیں کر رہے بڑی تقویٰ و طہارت والی زندگی گزار رہے ہیں ٹھیک ہے تو پھر کبھی کبھی پھر بھی ہوتا ہے کہ ضروریات کے لیے چیزیں کم پڑ جاتی ہیں تو اس وقت کیا وجہ ہوتی ہے اس وقت وجہ یہ ہوتی ہے کہ اللہ تعالیٰ ہمیں آزما رہے ہوتے ہیں اللہ تعالیٰ کی حکمت ہوتی ہے کہ اس بندے کو ذرا سا ٹائٹ کر کے رکھو اس کو ذرا چیک کرو کہ یہ کیا کرتا ہے اس صورتحال کے اندر ٹھیک ہے خزانوں میں کمی کا کوئی احتمال نہیں ہوتا تو رب السماوات والارض وما بینہما فاعبدہ پس تم اس کی عبادت کرو اس ایک پروردگار کی عبادت کرو واصطبر لعبادتی اور اس کی عبادت کے اوپر ثابت قدم رہو ہٹو نہیں اس کے اوپر سے ٹھیک ہے ختم نہیں کرو اپنی عبادت کو کسی مشکل کی وجہ سے کسی تکلیف کی وجہ سے تم نے اللہ کی جیسا کوئی اور پایا ہے هل تعلم له سمیا کوئی اور تم نے دیکھا ہے کہ جس کے اندر اللہ کی جیسی صفات موجود ہوں اللہ کے جیسے خزانے جس کے پاس موجود ہوں ہاں تو هل تعلم له سمیا بہت گہرا जुमला है, बहुत गहरी आयत है ये। तो ये बयान करके फिर आगे लनाहशुरन्नहुम वश्शयातीनहुम लनाहुदरन्नहुम लनुहदिरन्नहुम, कि फिर कयामत के दिन ये अल्लाह ताला फरमाते हैं कि हम जरूर बिल जरूर इन इनकार करने वालों को, इन नाशुक्री करने वालों को हम जमा करेंगे इनके शयातीन के साथ, शयातीन की मईयत में इन सबको हम जमा करेंगे। फिर उसके बाद फिर हम इन सबको हाजिर करेंगे, हाजिर ड्यूटी, आ जाओ सब, जमा हो जाओ सब, अब तुमसे हम पूछताछ शुरू करेंगे। फिर हौला जहन्नम जसिया, के ये सारे के सारे जो होंगे, जिसके अंदर के काफिर भी होंगे, काफिरों के शयातीन भी होंगे, मोमिन भी होंगे, मोमिनों के शयातीन भी होंगे, ठीक है, बस फर्क ये होगा कि काफिरों के शयातीन तो काफिरों के साथ बंधे हुए होंगे, चिपके हुए होंगे, लेकिन मोमिनों के जो शयातीन, जो मोमिन के साथ भी तो शैतान लगा होता है, हर मोमिन के साथ भी, लेकिन वो शैतान वहां पर मोमिन के साथ चिपका हुआ नहीं होगा, बंधा हुआ नहीं होगा, लेकिन होंगे सारे के सारे, यानी जिन भी होंगे और इंसान भी होंगे, सब के सब, तो वो जहन्नम के इर्द गिर्द, हौला जहन्नमा, उसके गिर्द होंगे, और जहन्नम की दहशत की वजह से सारे के सारे घुटनों के बल पड़े हुए होंगे, घुटनों के बल खड़े हुए होंगे, अपने पैरों के ऊपर खड़े भी नहीं रह सकेंगे। इसके बाद अल्लाह ताला ने जो फरमाया था, थुम्मा लनन्ज़िअन्न मिन कुल्लि शिया, उसके बाद क्या होगा, नेक्स्ट स्टेज, जो कयामत के दिन होगा उसके अंदर बहुत सारी स्टेजेस होंगे, बहुत सारे, यानी एक के बाद एक, पहले एक जगह पे सब जमा होंगे, फिर उसके बाद उनको दूसरी जगह पे ले जाया जाएगा, फिर उसके बाद उनके तीसरी जगह पे ले जाया जाएगा। तो इसके बाद क्या होगा, लनन्ज़िअन्नहुम, ठीक है, कि हम इनको, ऐसे तर्जुमा किया था, फिर हम इनको ना, नजा, नजा का मतलब होता है अलग हो जाना, जुदा हो जाना, जैसे नजा का जो वक्त होता है इंसान के ऊपर, तो वो उसकी रूह के उसके जिस्म से अलग हो जाने वाला वक्त होता है, रूह निकल रही होती है उसके अंदर से, अलग हो रही होती है, तो नजा का मतलब होता है अलग होना। तो अल्लाह ताला फरमाते हैं कि जरूर बिल जरूर हम उनको जुदा कर लेंगे, मिन कुल शियातिन, हर एक फिरके में से, यानी फिरका फिरका कर लेंगे, ग्रोह ग्रोह कर लेंगे, अय्युहुम अशद्दु अलर रहमान इतिया, यानी किसको हम जुदा कर लेंगे जो कि सबसे ज्यादा रहमान के साथ सख्त मामला करता था। रहमान के साथ सख्त मामला क्या मतलब, कि अल्लाह ताला के ऊपर कोई जुल्म करता था, अल्लाह ताला के साथ जो है वो अल्लाह ताला को नाऊज बिल्ला झिड़कता था, अल्लाह ताला को नाऊज बिल्ला डांटता था, क्या मतलब, अशद्दु अलर रहमानी, नहीं, अल्लाह ताला के साथ तो कोई कुछ नहीं कर सकता, और ना ये कोशिश भी नहीं करते थे इस तरह की, बल्कि क्या करते थे, ये अल्लाह के बंदों के साथ ये करते थे, ठीक है, अल्लाह के बंदों के साथ ये सख्ती वाला मामला पेश पेश कर, यानी सख्ती के साथ पेश आते थे, ठीक है। अल्लाह ताला अपने उन महबूब बंदों जिनको अल्लाह ताला ने रसूल बना करके भेजा, नबी बना करके भेजा, ठीक है, अल्लाह ताला इन बंदों को इतना महबूब रखते हैं कि अगर कोई इनके साथ सख्ती करता है ना, तो अल्लाह ताला उसको अपने खिलाफ सख्ती तसव्वुर करते हैं। अल्लाह के इन चुने हुए बंदों के साथ जो सख्ती करता है, जो इनकी इनके साथ जो है वो इनकार करता है, इनका इनकार करता है, जो इनकी इनकी तकजीब करता है, हत्ता के जो इनको धोखा देने की कोशिश करता है, जो नबियों रसूलों और नबियों रसूलों के जो नुमाइंदे हैं, उलमाए कराम, राइट, इनके जो सहाबा होते हैं, इनके जो दोस्त होते हैं, जो इनके साथ धोखा करने की कोशिश करता है, अल्लाह ताला उसको अपने खिलाफ धोखा करार देते हैं। क्या फरमाते हैं अल्लाह ताला, बिल्कुल शुरू के अंदर, बिल्कुल शुरू में कुरान पाक के, वमिन अन्नासि मन यकूलु आमन्ना बिल्लाहि वबिल यौमिल आखिरी, लोगों के अंदर, लोगों के दरमियान कुछ लोग हैं जो कि कहते हैं कि हम अल्लाह और कयामत के दिन पर पर ईमान लेकर के आ गए, ठीक है, वमा हुम बिमुमिनीन, हालांकि वो ईमान नहीं लेकर के आए हैं। यानी ये मुनाफिकों का तस्करा है जो कि अपने आप को मुसलमान कहलाते हैं लेकिन वो मुसलमान होते नहीं हैं, मुनाफिक, हिपोक्रिट्स। अल्लाह ताला उनका जिक्र करते हैं सूरह बकरा के बिल्कुल इब्तदाई आयात के अंदर, मोमिनीन का और काफरीन का तस्करा करने के बाद फिर मुनाफिकीन का तस्करा करते हैं, राइट। तो वमिन अन्नास मन यकूलु आमन्ना बिल्लाहि व बिल यौमिल आखिर व मा हुम बिमुमिनीन, कहते हैं कि हम अल्लाह और उस और आखिरत के ऊपर ईमान ले आए लेकिन वो ईमान वाले नहीं होते। आगे अल्लाह ताला क्या फरमाते हैं, युखादिउन अल्लाह वल्लज़ीन आमनु, ये धोखा देते हैं अल्लाह को और ईमान वालों को, अल्लाह को भी धोखा देते हैं और ईमान वालों को भी धोखा देते हैं। हालांकि ये जो मुनाफिकीन थे ये अल्लाह को धोखा नहीं दे रहे होते थे, ये अल्लाह को धोखा नहीं दे रहे होते थे, ये तो धोखा दे रहे होते थे यानी धोखा देने की कोशिश कर रहे होते थे रसूल और रसूल के सहाबा को, ईमान वाले जो हैं, रसूल सबसे पहले ईमान वाले और उनके बाद उनके सहाबा, वो ईमान वाले, ठीक है। तो ईमान वालों को धोखा देने की कोशिश कर रहे होते थे लेकिन अल्लाह ताला ने क्या कहा, युखादिउनल्लाह, ये अल्लाह को धोखा देते हैं, वल्लज़ीना आमनू, और ईमान वालों को धोखा देते हैं, वमा यखदउना इल्ला अन्फुसहुम, लेकिन हकीकत क्या है कि ये किसी को धोखा नहीं दे रहे होते हैं सिवाय अपने आप को धोखा दे रहे होते हैं, इल्ला अन्फुसहुम वमा यशउरून, लेकिन ये नहीं समझते, लेकिन ये शऊर नहीं रखते इस बात का, ठीक है। तो अल्लाह के साथ तो कोई कुछ नहीं कर सकता, अल्लाह ताला को ना तो कोई सख्ती दिखा सकता है, ना झड़क सकता है, ना डांट सकता है, ना अल्लाह ताला को कोई धोखा दे सकता है, लेकिन ईमान वालों को धोखा देना है? और ईमान वाले, अच्छे ईमान वाले, नबी रसूल नेक लोग, उनको धोखा देना, ये अल्लाह ताला इसको अपने खिलाफ जंग तसव्वुर करते हैं, अपने खिलाफ धोखा तसव्वुर करते हैं। तो फरमाया अय्युहुम अशद्दु अला रहमान अदिया, कौन है जो कि रहमान के ऊपर ज्यादा सख्ती करता था, उसको अलग कर लेंगे, ठीक है। तो इसकी तफसीर में फिर मुफ्ती शफी रहमतुल्लाह अलैह इस आयत की तफसीर में लिखते हैं कि लफ्ज शिया, ठीक है, इसको हम आम जुबान में शिया कहते हैं, शिया, राइट, हालांकि वो शिया नहीं होता, उसमें ऐन भी होता है, तो शिया पढ़ेंगे। तो लफ्ज शिया असल लुगत में यानी डिक्शनरी के हिसाब से किसी खास शख्स, शख्स या खास अकीदे के मुत्तबईन को कहा जाता है, इसलिए बमानी फिरका भी ये लफ्ज इस्तेमाल होता है, ठीक है। यानी शिया जो है ना, इसका असल मतलब होता है ग्रोह, लेकिन ग्रोह बेस्ड ऑन व्हाट, किस बुनियाद पर ग्रोह, अकीदे की बुनियाद पर ग्रोह, ठीक है। यानी इनका एक ऐसा अलग जुदा अकीदा, अगर किसी यानी लोगों के ग्रोह का कोई अकीदा बिल्कुल अलग बन जाए ना, तो वो अकीदे की बुनियाद पर जो ग्रोह बनता है तो उसको शिया कहते हैं, ठीक है। और मुराद आयत की ये है कि कुफार के मुख्तलिफ फिरकों में जो सबसे ज्यादा सरकश होगा उसको उन सब में मुमताज करके मुकद्दम किया जाएगा। बाज मुफस्सरीन ने फरमाया कि जहन्नुम में इस तरतीब से दाखिल किया जाएगा कि जिसका जुर्म सबसे ज्यादा होगा वो सबसे पहले, उसके बाद दूसरे और तीसरे दर्जे के मुजरिमी दाखिले जहन्नुम किए जाएंगे, ठीक है। यानी अल्लाह ताला के यहाँ तरतीब बहुत अहम है, ठीक है। तो सबको एक साथ नहीं दाखिल किया जाएगा बल्कि तरतीब वार, ठीक है, जो अव्वल आने वाला होगा उसको अव्वल, जो दोम आने वाला होगा उसको नेक्स्ट, उसके बाद फिर सोम आने वाला उसके बाद, ठीक है। तो तरतीब का बहुत ज्यादा लिहाज रखा जाएगा, सबसे बड़े काफिर को सबसे पहले फिर उसके बाद। वह इम मिनकुम इल्ला वारिदुहा, इसकी तफसीर तर्जुमा क्या बनता है इसका, इम मिनकुम, नहीं है तुम में से कोई भी, इल्ला वारिदुहा, सिवाय इसके के वो उसके ऊपर वारिद किया जाएगा, उसके ऊपर जहन्नुम के ऊपर, हा एक प्रोनाउन है, जमीर है, जो कि जहन्नुम की के लफ्ज की तरफ पॉइंट कर रही है। ठीक है, यानी कोई इंसान मोमिन या काफिर ऐसा नहीं रहेगा जिसका वरूद जहन्नुम पर ना हो। वरूद कहते हैं यानी किसी 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 का यानी कोई चीज का होना या किसी किसी का वारिद होना, जैसे हम कहते हैं, तो उसका वरूद जहन्नुम पर ना हो, कोई ऐसा नहीं है। वरूद से मुराद दुखूल नहीं बल्कि उबूर है, जैसा कि इब्ने मसूद रज़ियल्लाहु ताला अन्हु की एक रिवायत में लफ्ज मुरूर भी आया है। ठीक है, तो यहाँ पर दुखूल वारिदुहा से मुराद दुखूल नहीं है कि एंटर नहीं किया जाएगा जहन्नुम के अंदर, जैसे कि पहले भी आपको बता चुके हैं कि जहन्नुम के है यानी जहन्नुम में दाखिले का जो जो प्रॉपर तरीका है ना, वो तो है दरवाजे। ठीक है, 7 दरवाजे हैं जहन्नुम के। जहन्नुम का दारोगा बकायदा गेट कीपर है जिसका नाम मालिक है। ठीक है, तो वो दरवाजों को वॉच भी कर रहा होता है मालिक, गेट कीपर। तो जो काफिर लोग होंगे यानी जिनका खात्मा ईमान के बगैर हुआ होगा, ठीक है, तो वो लोग जहन्नम के अंदर दाखिल किए जाएंगे। वो कहाँ से दाखिल किए जाएंगे? दरवाजों के थ्रू दाखिल किए जाएंगे। ठीक है, तो यहां पर जिनका जिक्र हो रहा है ना, इल्ला वारिदुहा, तो यहां पर ईमान वालों का जिक्र हो रहा है। ईमान वालों को जहन्नुम में दाखिल नहीं किया जाएगा बल्कि उनको जहन्नुम के ऊपर से गुजारा जाएगा, तो उसके लिए वारिद का लफ्ज इस्तेमाल किया है। ठीक है, तो इसीलिए कहते हैं कि वरूद से मुराद यहाँ पर दुखूल नहीं है बल्कि अबूर है। जैसे कि आप किसी ब्रिज को अबूर करते हैं, किसी पुल को अबूर करते हैं, जैसे कि इब्ने मसूद की एक रिवायत में लफ्ज मुरूर भी आया है। मुरूर का मतलब होता है गुजरना, मर्रा यमुर्रू मीन्स चलना, गुजरना। ठीक है, और मुरूर जो है वो गुजरने के फेल को कहा जाता है, यानी चलने के फेल को कहा जाता है। जब भी अरबी जुबान में अरब मुल्कों के अंदर ये जो स्ट्रीट्स होती है ना, तो स्ट्रीट्स को मुरूर कहा जाता है। ठीक है, हत्ता के जो स्ट्रीट्स के जो पुलिस वाले होते हैं, जो कि ट्रैफिक पुलिस होती है, तो ट्रैफिक पुलिस जाहिर है सड़कों के ऊपर नज्म व नस्क को संभालती है, तो उनको भी मुरूर कहा जाता है। ट्रैफिक पुलिस को भी मुरूर कहा जाता है क्योंकि मुरूर का इंतजाम करने वाले लोग होते हैं वो। ठीक है, तो एक रिवायत में लफ्ज मुरूर भी आया है कि गुजरना। और अगर दुखूल मुराद लिया जाए, यानी अगर बेहतमाल आप ये भी कंसिडर कर लें कि जी हाँ भाई, यहाँ पे वरूद से मुराद दुखूल भी है। ठीक है, तो अगर दुखूल मुराद लिया भी जाए ना, तो मोमिनीन मुत्तकीन का दुखूल इस तरह से होगा कि जहन्नुम उनके लिए बर्द व सलाम बन जाएगी। ठीक है, ठंडी और सलामती वाली बन जाएगी, उनको उसकी कोई तकलीफ महसूस नहीं होगी। ठीक है, ये अल्लाह ताला की कुदरत में बहुत आसान है, और अल्लाह ताला इस तरह के मामलात पहले भी कर चुके हैं, जैसे इब्राहिम अलैहिस्सलाम को आग में फेंक दिया, लेकिन जहां पर ये जाकर के गिरे, आग का वो वाला हिस्सा जो है वो बर्दम व सलामन हो गया, है ना, ठंडा हो गया, और सलामती वाला ठंडा, यानी इतना ज्यादा ठंडा भी नहीं हो गया कि जिसकी वजह से इंसान को तकलीफ हो, है ना। तो ये दुनिया में भी हो चुका है, उसी तरीके से और भी बहुत सारे मौके हुए। जैसे एक और हमारी तफसीर की क्लास कल ही हो रही थी, तो उसके अंदर जो कौम आद के ऊपर अजाब आया, तो वो अजाब क्या था कि आंधी वाली हवाएं चलनी शुरू हो गई, इतनी तेज हवाएं थीं कि वो इंसानों को उठा उठा करके ऊंचा उड़ाती थीं और फिर जमीन पर पटख करके मार देती थीं। ये हवाएं जानवरों को इनके उठा उठा करके ना जमीन के ऊपर पटख के मार देती थीं। ठीक है, ऐसे मौके पर अल्लाह ताला के हुक्म से हजरत हूद अलैहिस्सलाम, जो इनके पास नबी बना के भेजे गए थे, तो हूद अलैहिस्सलाम ने सारे ईमान वालों को इकट्ठा किया, राइट, जो लोग मुसलमान हो गए थे, उनकी बात मान ली थी, उनको इकट्ठा किया और एक घेर सा बना लिया, यानी एक एक सोर्ट ऑफ ह्यूमन यानी एक एक सर्कल सा बना लिया। ठीक है, और वो सारे के सारे जो है ना, वो वहां पे आकर बैठ गए और बस बैठे रहे, हूद अलैहिस्सलाम के साथ वहीं पर मौजूद रहे। ठीक है, और कहीं इधर उधर नहीं गए। तो वो जो हवाएं चलती थी, वो इस घेर के अंदर जब दाखिल होती थी ना, तो वो बहुत हल्की फुल्की और फरहत बख्श हवाएं बन जाती थी। ठीक ठीक है, लेकिन इस घेर के बाहर, यानी इस ये जो ह्यूमन सर्कल था, ईमान वालों का सर्कल, इसके बाहर वो इतनी शदीद होती थी कि पटख पटख करके मार रही होती थी सबको। ठीक है, उसी तरीके से नूह अलैहिस्सलाम के जब कौम पर अजाब आया तूफान नूह, तो वो जो तूफान नूह था वो हर एक को गर्क कर रहा था, बड़ी बड़ी चीजों को उसने यानी गर्क कर दिया, था कि कोई पहाड़ों के ऊपर भी अगर चढ़ गया, जैसे कि नूह अलैहिस्सलाम का एक बेटा पहाड़ के ऊपर चढ़ करके उसने अपने आप को बचाने की कोशिश करी, उस सैलाब ने उसको पहाड़ के ऊपर से भी घसीट लिया, है ना, तो कितना बड़े बड़ी बड़ी वो लहरें होंगी उसकी, लेकिन हर एक को वो बर्बाद कर रहा था, मार रहा था, लेकिन ये जो कश्ती थी भाई कितनी बड़ी कश्ती होगी, है ना, ज्यादा से ज्यादा कितना बड़ा वो शिप बना सकते थे, ठीक है, तो जितनी बड़ी भी यानी बहुत बड़ी तो वो नहीं थी, उसके अंदर टोटल 40 मर्द और 40 औरतें थीं, और उस जगह पे जो जानवर मौजूद थे उन जानवरों का एक एक जोड़ा था, तो भाई बहुत कोई शिप होगा कोई ज्यादा से ज्यादा, लेकिन शिप्स भी जो है वो इतनी बड़ी बड़ी लहरों के सामने तो नहीं ठहर सकते, लेकिन अल्लाह ताला ने क्या मामला किया कि इस कश्ती नूह के ऊपर कुछ भी नहीं हुआ, इसके अंदर जो लोग थे वो इत्मीनान के साथ रहे, सुकून के साथ रहे, ठीक है, तो अल्लाह ताला दुनिया में भी इस तरह की चीज करके दिखा चुके हैं, तो आखिरत के अंदर तो और भी ज्यादा, है ना, दुनिया के अंदर तो फिर कुछ अल्लाह ताला ने फिजिकल लॉज बनाई है, है ना, कुछ कुछ मटेरियल्स फिजिकल सिस्टम्स बनाए हैं, आखिरत के अंदर तो सारा का सारा ही रूहानी मामला है, तो वहां पर तो जहन्नुम को अल्लाह ताला ठंडा कर दें ईमान वालों के लिए कोई मसला ही नहीं कोई, ठीक है, तो अगर दुखूल मुराद भी लिया जाए तो मोमिनीन मुत्तकीन का दुखूल इस तरह होगा कि जहन्नुम उनके लिए बर्थ व सलाम बन जाएगी, उनको उसकी कोई तकलीफ महसूस नहीं होगी, जैसे कि हजरत अबू सुमैया रजी अल्लाह ताला अन्ह की रिवायत में है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि कोई नेक आदमी या फाजर आदमी बाकी ना रहेगा जो इब्तिदाअन जहन्नुम में दाखिल ना हो, मगर उस वक्त मोमिनीन मुत्तकीन के लिए जहन्नुम बर्द व सलाम बन जाएगी, जैसे इब्राहिम अलैहिस्सलाम के लिए नारे नमरूद बर्द व सलाम बना दी गई थी, ठीक है, तो इस वाली हदीस की बुनियाद पर ही फिर मुफस्सरीन ने ये एहतमाल भी बयान किया कि अगर वुरूद से मुराद दुखूल लिया जाए, क्योंकि इस हदीस में नबी अलैहिस्सलाम से दुखूल का लफ्ज मनकूल है, ठीक है, बाकी हदीसों से जो बात सामने आती है वो ये कि नहीं, दुखूल का तो लफ्ज नबी अलैहिस्सलाम ने बाकी मौकों पर नहीं इस्तेमाल किया, बल्कि उबूर का लफ्ज इस्तेमाल किया या मुरूर का लफ्ज इस्तेमाल किया, ठीक है, तो उसकी बुनियाद पर यह कहा जाएगा कि बस ऊपर से गुजार दिया जाएगा। अच्छा, इसके बाद मोमिनीन को यहां से निजात देकर जन्नत में ले जाया जाएगा, यही मानी आयत के उस अगले जुमले के हैं, ثُمَّ نُنَجِّ الَّذِينَ اتَّقَوْا, कि उसके बाद हम निजात दे देंगे उन लोगों को जिन्होंने तकवा इख्तियार किया, ठीक है, तकवा इख्तियार किया, तकवा इख्तियार करने का मतलब क्या है कि गुनाहों से बचे, ठीक है, तो तकवा जो है ना ये बचने को कहते हैं, ये करने को नहीं कहते कि जी इन्होंने नफली अमाल बहुत ज्यादा किए, नफली अमाल करना ये एक एक्स्ट्रा चीज है, ये एक एडिशनल चीज है, और गुनाहों से जो बचना है ये एक बेयर मिनिमम, ये कम से कम चीज है जो कि फर्ज है इंसान के ऊपर, ठीक है, गुनाहों से बचना, लेकिन अब जो गुनाहों से बचने वाला मामला है तो इसके अंदर जो है ना फिर यानी बहुत तफसील है इसके अंदर, ठीक है, कि गुनाहों से कितना बचे इंसान, ठीक है, अब ये जो गुनाहों से बचना है इसको यानी इस तरह भी किया, यानी कोई इंसान ऐसे भी कर सकता है कि वो बिल्कुल गुनाह ना करे, गुनाह का उसके दिल में ख्याल ही ना आए, ठीक है, तो ये भी तकवा है, ये बहुत ऊंचे दर्जे का तकवा है, और तकवा ये भी है कि इंसान गुनाह तो कर ले लेकिन गुनाह करने के बाद वो अल्लाह ताला से तौबा कर ले, माफी मांग ले, ठीक है, गुनाह के ऊपर इसरार ना करे, तो ये भी तकवा है, लेकिन पहले वाले तकवा में और इस वाले तकवा में बहुत ज्यादा फर्क है, ठीक है ना, एक होता है कि आप इतनी अपने ऊपर मेहनत कर लें, अपने दिल को ऐसा बना लें कि गुनाहों का ख्याल आना ही खत्म हो जाए, ठीक है ना, ये भी मुमकिन है इंसान के लिए, ठीक है, इसके लिए अगर वो मेहनत करे तो वो अपने दिल को ऐसा बना सकता है। तो कुछ लोग जिन्होंने मेहनत करी होगी उनके दिल की ये कैफियत होगी कि गुनाहों का ख्याल ही उनके दिल में नहीं आएगा, ठीक है, लेकिन बाकी जो लोग हैं उन्होंने दिल के ऊपर तो कोई मेहनत नहीं करी, जिक्र नहीं किया और मुजाहिदे नहीं किए, लेकिन उन्होंने अपने आप को नेकों की सोहबत से तोड़ा नहीं, काटा नहीं, तो इस वजह से ना उनको रिमाइंडर्स मिलते रहे, नसीहतें मिलती रहीं, अच्छी बातें सुनने को मिलती रहीं, तो इस सुनने की बरकत से इनको क्या होता था कि ये गुनाहों से बच तो नहीं पाते थे, लेकिन इनके जहन के अंदर एक बात रहती थी सुनने की बरकत की वजह से, यानी तवज्जो से सुना करते थे ना, ध्यान से सुना करते थे और उनकी बात को अहमियत दिया करते थे, तो इस वजह से इनके जहन में ये बात रहती थी कि गुनाह नहीं करना चाहिए, गुनाह करना बुरी बात है, गुनाह करने के नुकसानात होते हैं। तो अब अगरचे कि ये गुनाह कर लिया करते थे, लेकिन इस रिमाइंडर की, इस याद दहानी की बरकत से ये तौबा भी कर लिया करते थे, ठीक है। तो ये तकवा एक यानी एक कमतर दर्जा है, ठीक है। तो ये लोग भी फिर यहां से बच करके निकल जाएंगे, यानी तौबा करने वाले भी गुनाहों से वो भी बचा लिए जाएंगे, ठीक है। लेकिन अगरचे के जाहिर है दोनों दर्जों के दरमियान फर्क तो है, और फर्क जो है वो अल्लाह ताला वो जाहिर भी करते हैं, तो इसी वजह से नबी अलैहिस्सलाम ने फरमाया कि कुछ लोग पुले सरात के ऊपर से जब गुजर रहे होंगे जिसके नीचे जहन्नुम होगी, तो कुछ लोग तो बिजली की सी तेजी के साथ गुजर जाएंगे, ठीक है। ये वो लोग होंगे कि जिन्होंने बहुत ही ज्यादा पाकीज़ा जिंदगी गुजारी होगी, कुछ लोग होंगे जो कि घोड़े के रफ्तार से, यानी जिस तरह से घोड़ा दौड़ता है जितनी तेजी के साथ, उतनी तेजी से दौड़ते हुए गुजर जाएंगे, ठीक है। वहां पे घोड़ा होगा नहीं कि उनको घोड़े पे बिठा कर गुजार दिया जाएगा, नहीं, बल्कि ये भागेंगे और घोड़े की रफ्तार से भागेंगे, ठीक है। उसी तरीके से कुछ लोग जो हैं वो ऊंट की रफ्तार से चलते हुए, ऊंट भी बहुत तेज भागता है, अच्छा खासा ऊंट की रफ्तार होती है, घोड़े से तो कम होती है लेकिन होती है, ठीक है, अच्छी खासी रफ्तार होती है। उसी तरीके से मुख्तलिफ रफ्तारों के साथ लोग इस पुले सरात को क्रॉस करेंगे, हत्ता कि कुछ लोग जो होंगे वो जिस तरह इंसान जिस रफ्तार से भागता है, वो इंसान की रफ्तार से भाग कर, इंसान के भागने की रफ्तार बहुत ही कम होती है, और कुछ लोग जो है वो सिरकते सिरकते रेंगते रेंगते इसके ऊपर से गुजरेंगे, ठीक है। ये सारे लोग मुत्तकी होंगे, लेकिन तकवा का दर्जा मुख्तलिफ होगा इन सबका, ठीक है। तकवा का जो मिनिमम दर्जा है ना, मिनिमम दर्जा, कम से कम दर्जा, जिसके नीचे तकवा नहीं होता, वो क्या है, कोई बता सकता है तकवा का सबसे कम दर्जा क्या है? ये आपसे हम पूछ रहे हैं, तकवा का सबसे कम दर्जा क्या कहलाता है जिसके नीचे तकवा नहीं होता? उससे कम अगर कोई इंसान है तो वो मुत्तकी कहला ही नहीं सकता। तो कम से कम दर्जे का एक नाम है, बकायदा एक लफ्ज में आप इसका जवाब दे सकती हैं, तो वो क्या? तकवा का मिनिमम दर्जा, अभी जो आपको समझाया बताया ना, वो मिनिमम दर्जा नहीं था कि गुनाह कर लेता था फिर तौबा कर लेता था, ये मिनिमम दर्जा नहीं था, ये तकवा का एक कमतर दर्जा था, बट सबसे कम दर्जा नहीं था ये। सबसे कम दर्जा क्या है तकवा का? नहीं, दिल में उसको बुरा समझना, दिल से बुरा जानना, नहीं, ये सबसे कम वाला दर्जा नहीं है। नदामत, तो नदामत का लफ्ज तौबा के लिए इस्तेमाल होता है, नहीं, सबसे कम दर्जा क्या है तकवा का? वो इतना कम है कि हो सकता है कि उस दर्जे वाला कोई शख्स वो ना गुजर सके, पुले सरात पर से, यानी उसको पूरा क्रॉस ना कर सके, बल्कि कट करके नीचे जहन्नुम में गिर पड़े, इतना कम दर्जा है वो। हो सकता है कि वो शख्स, उस दर्जे वाला शख्स क्रॉस ही ना कर सके, जहन्नुम में गिर जाए, ठीक है, और फिर जहन्नुम के अंदर सजा पाने के बाद निकलवा करके उसको जन्नत में डाला जाए। अब तो जवाब दे सकते हैं आप। कौन सा वाला दर्द, क्या कहते हैं उस दर्जे को, आखिरी दर्जा तकवे का, जिसके नीचे कोई दूसरा तकवे का दर्जा है ही नहीं। कट के गिर जाएंगे ऐसे मुत्तकी लोग जो इस दर्जे पर थे ना, आखिरी दर्जे पर, वो कट के गिर भी सकते हैं, मुमकिन है तक के कट के गिर गए, ये भी जरूरी नहीं है कि वो कट के गिरे, लेकिन मुमकिन है कि कट के गिर जाएं और फिर सजा पाने के बाद निकलवा करके उनको जन्नत में डाला जाए। जी, महज कलमा गो हो, यानी ईमान वाला हो। कलमा गो होने का मतलब क्या होता है कि इकरारुम बिल्लिसान व तस्दीकुम बिल्कल, के जुबान से इकरार भी करता हो और दिल से उसकी तस्दीक भी करता हो, इसको कहते हैं कलमा गो। कलमा गो वो नहीं होता जो कि जुबान से कलमा पढ़े और दिल से तस्दीक ना करे, है? वो तो मुनाफिक होता है, वो कलमा गो नहीं होता। ठीक है, तो जो महज कलमा गो जो आपने लिखा है ना, इसको हम एक लफ्ज में कहेंगे ईमान वाला। बस ईमान है उसका, करता वर्ता ना, तो वो नमाजें पढ़ता है, ना जकात देता है, ना रोजे रखता है, और हर किस्म के गुनाह करता है, तौबा भी नहीं करता गुनाह से। ठीक है, गुनाह कर रहा है, तौबा भी नहीं कर रहा, लेकिन है ईमान वाला, ईमान पर मौत आई है इसको। ठीक है, ये है तकवा का सबसे कम दर्जा, इससे कम कोई दर्जा नहीं है। मतलब क्या कि कोई काफिर वो मुत्तकी नहीं हो सकता, मुशरिक मुत्तकी नहीं हो सकता, चाहे वो कितनी ही डिसिप्लिन लाइफ गुजारता हो। हम उसको डिसिप्लिन लाइफ कहेंगे, ये शराब भी नहीं पीता, राइट, कोई झूठ भी नहीं बोलता, लोगों के साथ वादा करता है, वादा पूरा कर लेता है ना, और जो है वो कोई इस किस्म की बेहयाई का काम नहीं करता, बड़ा अपनी शादीशुदा और बड़ी जबरदस्त किस्म की जिंदगी गुजार रहा है ना। तो इसको आप तकवा वाली जिंदगी नहीं कह सकते, है ना, कोई गुनाह नहीं कर रहा, बल्कि मुसलमानों की मस्जिद में आके नमाज भी पढ़ना शुरू कर दे, ठीक, मस्जिद में आके नमाज पढ़ना शुरू कर दे, पांचों वक्त की नमाज पढ़े आकर के, हर साल जो है वो जकात निकाले, ठीक है, काफिर है लेकिन जकात निकालता है, रमजान मुबारक के तीसों के तीसों रोजे रखता है, और फिर अपना पासपोर्ट बनवा करके सऊदी अरब का वीजा भी लगवा ले और जाकर के वहां पे हज भी कर करके आ जाए, हज भी करके आ जाए, आजकल तो बहुत ही आसान है, आजकल तो सुना है नॉन मुस्लिम भी बड़े मजे से चले जाते हैं, ठीक है, हज भी करके आ जाए, ठीक है, यानी उसने सारे नेकी के काम जो फराइज होते हैं सारे फराइज भी अदा कर लिए और गुनाहों से भी बचा, झूठ भी नहीं बोलता, ठीक है, लेकिन ईमान नहीं है इसके अंदर, इकरारुम बिल्लिसान तस्दीकुम बिल्कल्ब से महरूम है, ऐसा शख्स मुत्तकी नहीं हो सकता। क्यों? इसलिए कि तकवा ईमान के बगैर हो ही नहीं सकता, ईमान तकवा की शर्त है, ठीक है, तो इस वजह से ये बात आपके सामने रखी थी कि तकवा का आखिरी दर्जा जो है ना वो है ईमान वाला होना, ठीक है, लेकिन इसका क्या मुमकिन, इसके लिए मुमकिन है कि इसके जितने भी गुनाह थे वो मैदान हशर में अल्लाह ताला बख्श दें, राइट, अपनी रहमत की वजह से बख्श सकते हैं, अल्लाह ताला माफ कर सकते हैं इसके सारे गुनाहों को, मुमकिन है ऐसा कि इसके सारे गुनाहों को माफ कर दें किसी भी वजह से, राइट, अल्लाह बेहतर जानते हैं किस वजह से, किस चीज को बहाना बनाए, ऐसा भी मुमकिन है कि नहीं बख्शे इसके गुनाह, है अभी भी इसके नाम अमाल पे गुनाह, तो अब जब ये पुलिस रात पर चल रहा होगा तो उन गुनाहों के साथ तो ये जन्नत में दाखिल नहीं हो सकता, ठीक, जन्नत पाकीजा जगह है, जन्नत में गुनाह दाखिल नहीं हो सकते, तो अब इसको जो है वो कट करके जहन्नुम में गिरना पड़ेगा, और वहां पर जहन्नुम के अंदर फिर जो जहन्नुम की आग है ना वो इसके गुनाहों को साफ करेगी, ठीक है, जिसे जला जला करके आप चीज को साफ करते हैं ना, शायद कभी आपने देखा हो या हो सकता है आपके घर में भी हो, वो जो ओवन होता है बेकिंग, जिसके अंदर आप बेकिंग ओवन होता है ना, तो उस बेकिंग ओवन के अंदर अक्सर ये लिखा हुआ होता है कि सेल्फ क्लीनिंग, ठीक है, सेल्फ क्लीनिंग का मतलब क्या कि आप ओवन को जो है वो तेज हीट के ऊपर करके छोड़ दें, उसकी जो गर्मी होगी ना वो इतनी शदीद गर्मी होगी कि अंदर जितना भी मैल कुचैल है ना ओवन के अंदर
उस मैल कुचैल को वो जला करके खत्म कर देगी। गोया के आपको पानी से और डिटर्जेंट से और कोई साबुन वाबुन लगा करके उस ओवन को साफ करने की जरूरत नहीं है, आप उसको हीट पे ऑन कर दें, उस हीट से वो ओवन साफ हो जाएगा। तो हीट जो है ना, ये भी नजासत को और मैल कुचैल को हीट भी साफ करती है। जिस तरह से शरीयत के अंदर सूरज की गर्मी, वो किसी जमीन के ऊपर जब सूरज की शुआएं पड़ती हैं तो उस शुआओं से वो जो जमीन के ऊपर अगर नजासत पड़ी हुई थी तो वो नजासत जल करके खत्म हो जाती है और वो जमीन पाक हो जाती है। ठीक है, शरीयत में दो तरीकों से जमीन को पाक किया जा सकता है, एक तो पानी से धोकर के पाक किया जा सकता है, दूसरा सूरज की शुआओं से पाक किया जा सकता है। ठीक है, तो जहन्नुम की आग के अंदर गुनाहों की नजासत को धो लेने की सलाहियत मौजूद है। ठीक है, लेकिन क्या हम चाहते हैं कि हमारे गुनाह वहां पे जाकर के साफ हों, वहां पे जाकर के पाक हों? ठीक है, तो जाहिर है कि तौबा कर लेना आसान रास्ता है, हम इस दुनिया के अंदर ही अपने गुनाहों से तौबा कर लिया करें। तो सुम्मा नुनज्जिल लदीना तकौ, ये मजमून हजरत इबन अब्बास हजरत से भी मनकूल है, और कुरान करीम में जो लफ्ज वरूद का आया है अगर इसके मानी दुखूल के भी लिए जाएं तो दुखूल बतौर उबूर के मुराद होगा, इसलिए कोई तजाद नहीं है। ठीक है, अच्छा कोई सवाल हो अगर तो पूछ लिएगा, हम आगे चलते हैं। अगली आयत में अल्लाह ताला इरशाद फरमाते हैं, औज़ुबिल्लाहि मिनश्शैतानिर्रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम, वइज़ा तुतला अलैहिम आयातुना, कि जब तिलावत की जाती है उनके ऊपर हमारी आयात, आयातुना हमारी आयात, बय्यिनातिन आयात की अल्लाह ताला ने सिफत बयान करी कि ये खुली हुई आयात हैं, बिल्कुल प्लेन सिंपल आयात हैं। ठीक है, तो खुली हुई आयात हमारी निशानियां हमारी उनके सामने बयान की जाती हैं, तिलावत की जाती हैं। काल लदीना कफरू, तो कहता है वो जिसने के कुफर किया, यानी जिसने नबी की बात को झुठलाया, तकजीब करी, लिल लदीना आमनू, ईमान वालों, उन लोगों से कहता है जो ईमान लेकर के आए। ठीक है, वो जो कुफर करता है वो ईमान वालों से कहता है, अय्युल फरीकैनी, दोनों फरीकों में से कौन सा फरीक, अय्यू का मतलब कौन, विच वन, जैसे अंग्रेजी में कहते हैं ना विच वन, कौन सा वाला, फरीकैन दो फरीक यानी दो ग्रोह, ईमान वाला ग्रोह और काफिरों वाला ग्रोह, यहाँ पे फरीकैन से ये दो ग्रोह मुराद हैं। तो अय्युल फरीकैन, इन दोनों में से कौन सा वाला ग्रोह खैरुन, ज्यादा बेहतर है, मकामन, मकाम के एतबार से। ठीक है, यानी इन जो मकाम दुनिया के अंदर मिला हुआ है काफिरों को और मुसलमानों को दुनिया के अंदर, तो इस एतबार से अगर देखो तो कौन सा वाला ज्यादा बेहतर है इन दोनों ग्रोहों में से। वह अहसन नदीयन, और किसकी मजलिस, नदीयन बमाने मजलिस, किसकी मजलिस ज्यादा अच्छी लगती है, अहसन नदीयन। ठीक है, यानी मजलिस के एतबार से कौन ज्यादा अहसन है, कौन ज्यादा खुशगवार, खुश नजर आने वाली मजलिस किसकी है, तो ये काफिर मोमिनों से कहते हैं इस तरह से। ठीक है, कि दुनिया के मकाम के एतबार से कौन, विच वन इज द बेटर ग्रुप, और मजालिस के एतबार से कौन सा ग्रुप ज्यादा अच्छा है, क्योंकि उनके स्टैंडर्ड्स बिल्कुल मुख्तलिफ होते हैं। ईमान वाले काफिरों से ये नहीं कहते, ठीक है, क्योंकि ईमान वालों को पता है कि मकाम कौन सा वाला अच्छा होता है, नेकी वाला मकाम अच्छा होता है। उनके ईमान वालों के सोचने का अंदाज ही मुख्तलिफ होता है, उनको नेकी अच्छी लगती है, उनको नेकों की महफिलें अच्छी लगती हैं, लेकिन काफिर को तो ऐसा नहीं है ना, काफिर को तो सोच ही मुख्तलिफ, काफिर का तो यानी उनका तो जाविया ही मुख्तलिफ होता है दुनिया को देखने का, तो वो अपने जाविया से देख रहे होते हैं कि जी जहां पर ज्यादा रंग रोगन नजर आ रहा है, जहां पे ज्यादा हल्ला गुल्ला नजर आ रहा है, राइट, उनका स्टैंडर्ड जो है वो हल्ला गुल्ला होता है, उनका स्टैंडर्ड जो है ना वो मजे और तफरीहें और म्यूजिक और खाने पीने की चीजें, ये उनके उनके लिए ज्यादा अहम चीजें होती हैं। ठीक है, थीके? तो वो जाहिर है वो उनको नजर आती हैं काफिरों के मजलिस के अंदर, अपनी मजलिस के अंदर ये चीजें ज्यादा नजर आती हैं। ठीक है, थीके? तो वो फिर ना उसके ऊपर डेंगे मारते हैं मोमिनीन से, कहते हैं कि नहीं देखो कौन सी वाली मजलिस ज्यादा अच्छी है। ठीक है, اس کا مطلب یہ نہیں ہے کہ مومن بھی اسی طریقے سے سوچ رہے ہوتے ہیں، نہیں، مومن تو ان کی بات کو سن لیتے ہیں کیونکہ وہ مومنوں سے یہ کہہ رہے ہیں، یہ کوئی تھوڑی کہ مومن ان سے ایگری بھی کرنا شروع ہو جاتے ہیں کہ ہاں بھائی واقعی ہماری جو مجلس ہے تو ہماری مجلس میں تو نہ تو کھانے پینے کی چیزیں اچھی ہوتی ہیں اور نہ ہماری مجلس کے اندر جو ہے وہ یعنی کوئی رنگ و روغن ہوتا ہے، نہ ہماری مجلس میں کوئی ہلّا گلا ہوتا ہے، تو بےچارے ڈپریشن کا شکار ہوئے ہوئے ہیں، جیسے کہ ہم رائٹ، ہمارا تو ایمان کا ہی کچھ پتہ نہیں کیا کس قسم کے ہم مومن ہیں، ہے نا، ہمارے جو فرینڈز کا سرکل ہے یا ہمارے جو رشتہ داروں کا سرکل ہے وہ ہم ایمان والوں کو آ کر کے نا چند باتیں بول دیں، ہم ڈپریشن میں مبتلا ہو جاتے ہیں، ہے نا، ہم جو ہے وہ انگزائٹی کا شکار ہو جاتے ہیں، ہم جو ہے وہ اپنا بند ہو کر کے ہو جاتے ہیں، ہمارا جیسے لگتا ہے کہ جیسے ہمارا دل ہی بجھ جائے گا، ہے نا، کہ ہاں واقعی ہم تو کسی یعنی کوئی ہماری زندگی میں مزہ ہی کوئی نہیں ہے، ہماری زندگی میں تو یہ نہیں ہے، ہماری زندگی میں تو وہ نہیں ہے، برقع بھی پہننا پڑتا ہے اور جو ہے وہ ہم دوستیاں بھی نہیں بنا سکتے ہیں اور ہم جو ہیں وہ سینما ہال بھی نہیں جا سکتے ہیں اور ہم جو ہیں وہ یہ بھی نہیں کر سکتے ہیں اور وہ دیکھو کتنے مزے کی زندگی گزار رہے ہیں، ہے نا، یہ تو ہمارا حال ہے، لیکن جو پکے ایمان والے ہوتے ہیں نا، اچھے ایمان والے ہوتے ہیں، وہ اس طرح سوچتے ہی نہیں ہیں، ان کے تو سٹینڈرڈز ہی مختلف ہوتے ہیں، ان کے تو سوچ کا زاویہ ہی مختلف ہوتا ہے، ٹھیک ہے، تو اس کا مطلب کیا ہوا کہ اگر ہم ڈپریشن میں مبتلا ہو رہے ہیں نا کہ ہمارے کولیگز اور ہمارے رشتہ دار ہمیں کچھ بول دیتے ہیں اور ہم فوراً ڈپریشن میں مبتلا ہو جاتے ہیں، اس کا مطلب یہ ہے کہ ہمارے ایمان کے اندر بڑا میجر قسم کا نقص ہے، بڑا بہت بڑا مسئلہ ہے ہمارے ایمان کے ساتھ، ہمیں اس ایمان کے اوپر محنت کرنے کی ضرورت ہے، رائٹ، اپنی سوچ کو بدلنے کی ضرورت ہے، صرف ہم نے جو اپنی جلد کو بدل لیا نا، ہم نے اپنی ظاہر کو بدل لیا ہے، جلد کو بدل لیا ہے، اپنے لباس کو بدل لیا ہے، نہیں، یہ کافی نہیں ہے، ہمیں اپنے دل کو بدلنے کی ضرورت ہے، ہمیں اپنے ذہن کو، اپنی سوچوں کو بدلنے کی ضرورت ہے، جب ہماری سوچیں بدل جائیں گی نا، ہمارا دل بدل جائے گا، پھر ہم کسی کے کہنے پر ڈپریشن کا شکار نہیں ہو جائیں گے، ٹھیک ہے، تو ایمان والے اس طرح سے نہیں سوچتے، اس طرح سے تو کافر سوچتے ہیں، تو کیا ہم بھی کافروں کی طرح سے ہیں؟ ہم بھی اسی، ہمارے سٹینڈرڈز بھی یہی ہیں، کامیابی کا سٹینڈرڈ ہمارا بھی وہی ہے جو کافروں کا کامیابی کا سٹینڈرڈ ہے، اچھے ہونے کا، حسین ہونے کا سٹینڈرڈ ہمارا بھی وہی ہے جو ایک کافر کا سٹینڈرڈ ہوتا ہے، نہیں، آف کورس ناٹ، ایمان والے کا ایسا سٹینڈرڈ نہیں ہو سکتا، تو کافر ایمان والوں سے کہتے ہیں ایو الفریقین، بیکاز وہ اس وہم میں مبتلا ہیں وہ کہ یہی کامیابی کا معیار ہوتا ہے، ٹھیک ہے، وَكَمْ أَهْلَكْنَا قَبْلَهُمْ، اور کتنوں کو ہم نے ہلاک کر دیا ان سے پہلے، یعنی ان کافروں، یہ جو کافر نبی علیہ الصلوۃ والسلام اور نبی علیہ الصلوۃ والسلام کے صحابہ کو آ کر کے یہ ساری باتیں بولتے ہیں نا، ٹھیک ہے، تو ان کافروں کا تذکرہ کرنے کے بعد اللہ تعالیٰ فرماتا ہے کہ ان سے پہلے ہم کتنوں کو برباد کر چکے ہیں، تباہ کر چکے ہیں، من قرن، جماعتوں میں سے، یعنی بڑی بڑی جماعتیں تھیں ان کو کافروں کی بھی، عاد والی اور سمود والی اور قوم صالح والی اور یہ قوم نو والی اور دوسرے بہت ساری جماعتیں تھیں جن کو کہ ہم ہلاک کر چکے ہیں ان سے پہلے، ہم احسن اساسن و رئیہ، کہ ان کے پاس وہ لوگ تھے احسن اساسن، اساس کا جو لفظ ہے نا یہ فرنیچر کے لیے بھی استعمال ہوتا ہے، اساس فرنیچر، رائٹ، تو ان کے گھروں کے اندر بڑے اچھے اچھے فرنیچر ہوا کرتے تھے، ہے نا، یعنی ان سے بھی زیادہ، کفار مکہ سے بھی زیادہ ان کے پاس اساسے تھے، ان کے پاس ایسٹس تھے، رائٹ، موویبل ایسٹس، نان موویبل ایسٹس، نان موویبل ایسٹس کن کو کہیں گے، جیسے کھیت کھلیان، بڑے بڑے محل جن کو کہ آپ موو نہیں کر سکتے، بڑے بڑے محلات تھے ان کے پاس، ان کے پاس زمینیں تھیں، ان کے پاس جائیدادیں تھیں، اور نان موویبل ایسٹس یعنی گھر کے اندر جیسے کہ فرنیچر ہوتا ہے جس کو آپ موو اراؤنڈ کر سکتے ہیں، ٹھیک ہے، تو بڑی بڑی اس طرح کی چیزیں تھیں ان کے پاس، ان سے زیادہ اچھی چیزیں تھیں ان کے پاس، ورئین، ٹھیک ہے، یعنی اساسن بھی وہ بہت زیادہ بہتر تھے کفار مکہ کے مقابلے میں، اور رئین بھی بہت زیادہ بہتر تھے۔ رئین کا مطلب کہ ان کی جو چیزیں تھیں نا وہ چمک دمک کے اندر بھی دیکھنے میں بڑی بھلی محسوس ہوتی تھی، جیسے ریا و نمود کہتے ہیں، ریاکاری، دکھاوا، ہے نا، دکھاوے کے لیے عربی میں کیا ورڈ ہے؟ ریاکاری، ٹھیک ہے۔ تو اللہ تعالیٰ فرماتے ہیں رئین، یعنی دکھاوے کے اعتبار سے، یعنی ایسا نہیں تھا کہ بس ان کے پاس جو ہے وہ گویا کہ گولڈ اگر ہے فار ایگزامپل، ہے نا، تو را گولڈ نہیں تھا، بھائی را گولڈ بھی تو گولڈ ہی ہوتا ہے نا، نہیں، ان کے پاس بڑا چمکنے والا گولڈ تھا، یعنی زیورات کی شکل میں، اور بہت اچھے دکھنے والے زیورات تھے ان کے پاس، ڈائمنڈ، رائٹ۔ ڈائمنڈ جب زمین سے نکلتا ہے وہ کوئی اٹریکٹیو چیز نہیں ہوتا، حالانکہ ہوتا تو وہ ڈائمنڈ ہی ہے، لیکن دیکھنے میں اچھا نہیں لگتا۔ اور ایک ہوتا ہے کہ جب آپ ڈائمنڈ کو پالش کر لیتے ہیں اور ڈائمنڈ کو کٹ لگا دیتے ہیں، جس کو ڈائمنڈ کٹ کہتے ہیں، اب وہ ڈائمنڈ دیکھنے میں بھی اچھا لگتا ہے، ٹھیک ہے۔ تو ان کے پاس صرف یہ فزیکل ایسٹس موجود نہیں تھے، بلکہ بڑے خوش نما نظر آنے والے بھی ہوتے تھے یہ، ٹھیک ہے، اور یہ کفار مکہ سے کہیں زیادہ بہتر ہوتے تھے، لیکن اللہ تعالیٰ نے ان کو ہلاک کر دیا۔ کم اہلکنا، کتنے ہم نے ہلاک کر دیے من قرن، بستیوں میں سے۔ قل من کان فی الضلالتی، کہہ دیجئے، قل، اللہ تعالیٰ حکم فرما رہے ہیں کہ آپ کہہ دیجئے، من کان فی الضلالت، وہ جو کہ تھا گمراہی کے اندر، یعنی گمراہی میں پھٹکتا پھرتا تھا، فلیمدد لہ الرحمن مدا، پھر اللہ تعالیٰ نے یعنی رحمان نے اس کو اس کی گمراہی کے اندر ڈھیل دے دی۔ مدہ یا مدو کا مطلب ہوتا ہے لمبا کر دینا، جس کو کہ ہم اردو محاورے میں ڈھیل دینا کہیں گے، ٹھیک ہے، جیسے الف مد آ، ہے نا، کھینچنے والا جو الف ہوتا ہے اس کے اوپر مد پڑی ہوئی ہے، اس کو کیا کہتے ہیں؟ مد کہتے ہیں، وہ جو ایک چھتری سی بنی ہوئی ہوتی ہے، مد کا مطلب ہوتا ہے کھینچنا، ٹھیک ہے۔ تو ہم نے یعنی رحمان نے ان کی اس گمراہی کو مزید ایکسٹینڈ کر دیا تھا، یعنی ان کو دھوکے میں، اللہ تعالیٰ نے دھوکے میں ایسا مبتلا کیا کہ وہ گمراہی کے بعد مزید گمراہی میں گرتے چلے گئے۔ حتی اذا رأوا ما یوعدون، حتیٰ کہ جب وہ دیکھیں گے، ما یوعدون، جو وعدہ کیا گیا ہے ان سے، اما العذاب، یا عذاب کو دیکھیں گے، یعنی جو وعدہ کیا گیا ان سے، کیا مطلب؟ عذاب، عذاب کے ان سے وعدہ کیا گیا ہے، وہ اما الساعۃ، یا ساعت، ساعت سے مراد قیامت کی ساعت، کیا مطلب؟ کہ دنیا کے اندر یا تو وہ عذاب کو دیکھیں گے یا قیامت کے اندر جا کے عذاب کو دیکھیں گے، اگر دنیا میں عذاب انہوں نے نہ بھی دیکھا، یعنی اجتماعی شکل میں ان کو نہیں بھی برباد کیا گیا، ٹھیک ہے، بلکہ انفرادی شکل میں ان کے اوپر موت آ گئی، جس کو کہ عام طور پہ عذاب نہیں کہا جاتا، بس موت تو ہر ایک نے آنی، ہر ایک کے اوپر آنی ہی ہے، ٹھیک ہے۔ تو اس وجہ سے موت کا آ جانا جو ہے نا، یہ عذاب کنسیڈر نہیں کیا جاتا، بھائی موت تو ہر ایک کے اوپر آنی ہے، ٹھیک ہے۔ تو اجتماعی شکل میں جب اللہ تعالیٰ کسی جماعت کو تباہ کرتے ہیں نا، تو اس کو عذاب کہا جاتا ہے، لیکن ہر کافر کو اس طریقے سے اجتماعی شکل میں اللہ تعالیٰ نے تباہ نہیں کیا، ٹھیک ہے۔ تو ان کو کیا کہا جائے گا؟ کہ قیامت کے دن ان کے اوپر عذاب آئے گا، ٹھیک ہے۔ تو اما العذاب، یا تو دنیا میں ان کے اوپر عذاب آئے گا، یا ان کے اوپر قیامت کے دن عذاب آئے گا۔ فسیعلمون، پس ان قریب یہ جان لیں گے، ان کو علم حاصل ہو جائے گا۔ سین کا مطلب ہوتا ہے ان قریب، ایک لیٹر ہے لیکن اس لیٹر کا ایک الگ مطلب ہے، ان قریب یعلمون، وہ علم حاصل کر لیں گے، یعنی وہ جان جائیں گے، من ہوا شر مکانا، کون تھا مکان کے حساب سے زیادہ برا۔ شرن کا مطلب ہوتا ہے زیادہ برا، جیسے خیرن کا مطلب ہوتا ہے زیادہ اچھا، خیرن کا اپوزٹ کیا ہے؟ شرن، ٹھیک ہے، زیادہ برا۔ مکانن، مکانن مطلب ٹھہرنے کی جگہ، پیچھے خیرن کے لیے مقامن کا لفظ استعمال تھا، ٹھیک ہے، ای الفریقین خیرن مقامن، کھڑے ہونے کے حساب سے کون زیادہ بہتر جگہ پہ کھڑا ہوا ہے، اور یہاں پر شر کے لیے اللہ تعالیٰ نے مکانن کا لفظ استعمال کیا۔ ٹھیک ہے, تو کون ہے رہنے کے حساب سے زیادہ بری جگہ کے اوپر, وَأَضْعَفُ جُنْدًا, اور کس کی جند, جند کہتے ہیں فوج کو, یعنی گروپ فوج, اضعفو زیادہ ضعیف زیادہ کمزور, یعنی کس کا گروہ جو ہے وہ زیادہ کمزور ہے, دیکھ لیں گے جا کر کے یہ سارے کے سارے جہنم میں, ٹھیک ہے, وہاں ان کو لگ پتا جائے گا. وَيَزِيدُ اللَّهُ الَّذِينَ اهْتَدَوْا هُدًى, اور اللہ تعالی بڑھاتا ہے, زیادہ یزیدو یعنی بڑھانا مزید کرنا, الذین وہ لوگ جو اہتدو ہدن, کہ جنہوں نے ہدایت حاصل کر لی, ہدایت کو اختیار کر لیا, ٹھیک ہے, سیدھے راستے کے اوپر چل پڑے, اہتدو ہدن, ٹھیک ہے, اللہ تعالیٰ ان کو ہدایت میں آگے بڑھاتا ہے, ٹھیک ہے, یہ ان کی ہدایت کیا ثواب ہوتا ہے, ان کی ہدایت کا ان کو انعام مل رہا ہوتا ہے کہ وہ پھر ہدایت میں مزید بڑھتے ہی چلے جاتے ہیں. دونوں سائڈ پہ ایسا ہی ہوتا ہے, جو گناہ کے راستوں کو اختیار کرتے ہیں تو وہ گناہ کے اوپر بڑھتے ہی چلے جاتے ہیں, اور جو ہدایت کے راستوں کو اختیار کرتے ہیں وہ ہدایت کے اوپر بڑھتے ہی چلے جاتے ہیں, اور یہ سب اللہ کی توفیق سے ہوتا ہے. وَيَزِيدُ اللَّهُ الَّذِينَ اهْتَدَوْا هُدًى وَالْبَاقِيَاتُ الصَّالِحَاتِ, صالحات نیکیاں, باقیات باقی رہنے والی, ٹھیک ہے, یعنی وہ نیکیاں جو کہ انسان کرے بھی اور پھر ان کی حفاظت بھی کرے. کیا مطلب؟ کہ ایسا کام کوئی نہ کرے کہ جس کی وجہ سے اس کی ہوئی نیکی ضائع ہو جائے, ٹھیک ہے, نیکی ضائع کرنے کے لیے کچھ کرنا پڑتا ہے, یعنی نیکی ضائع کرنا کوئی آسان کام نہیں ہے, نیکی کرنا ذرا مشکل کام ہوتا ہے, ٹھیک ہے, لیکن اس کو ضائع کرنا یہ اس سے بھی زیادہ مشکل کام ہوتا ہے, لیکن ہم اپنی بے وقوفیوں کی وجہ سے کرتے ہیں, نیکیاں کرتے بھی بڑی مشکل سے ہیں پھر ان کو ضائع بھی کر دیتے ہیں. وہ کیسے؟ کہ جیسے ہم نے کسی کے ساتھ احسان کا معاملہ کیا, اب پھر اس کو جتلا رہے ہیں, احسان کر کے اس کو جتلا رہے ہیں, اس کو ٹیز کر رہے ہیں, اس کو جو ہے وہ کمتر فیل کروا رہے ہیں کہ ہاں بھائی دیکھو میں نے تمہارے اوپر احسان کیا تھا, تم تو ایسے ہو, تم تو اس قابل نہیں تھے, دیکھو میں نے تمہارے اوپر احسان کیا, ٹھیک ہے, تو جتلانے سے آپ کی ہونے کی ضائع ہو گئی, ٹھیک ہے. دوسرا طریقہ کیا ہوتا ہے کہ کوئی انسان کوئی ایسا گناہ کرے کہ جس گناہ کی وجہ سے اللہ تعالیٰ اس کی نیکیوں کو ختم کر دے. یہ گناہ کیسا ہو سکتا ہے؟ یہ نبی علیہ الصلوۃ والسلام یا اولیاء کرام کی شان میں گستاخی, رائٹ, اس کی وجہ سے یعنی نبی علیہ الصلوۃ والسلام کی شان میں گستاخی, یہ تو کفر ہو گیا, اور کفر کے بعد جتنی کی ہوئی نیکیاں تھیں سب کے اوپر پانی پھر گیا, سب زیرو ہو گئی, ہے نا, کفر کے بعد پھر کوئی نیکی باقی نہیں بچتی, ملٹیپلائی بائی زیرو. آپ کی 10 لاکھ نیکیاں تھیں یا 10 کروڑ نیکیاں تھیں, 10 کروڑ ملٹیپلائی بائی زیرو از اکول ٹو زیرو, ٹھیک ہے. تو انسان اگر کفر یا کلمہ بول دے, ایمان کے دائرے سے خارج ہو جائے, ساری نیکیاں گئیں, ٹھیک ہے. تو باقیات الصالحات کا مطلب کہ نیکیاں بھی کری ہیں, ان کو بچا کر کے بھی رکھا ہے, ٹھیک ہے. تو یہ نیکیاں جو ہوتی ہیں نا, جن کو انسان اپنی بیوقوفیوں کی وجہ سے ضائع نہ کر دے, یہ نیکیاں پھر اس کے پاس باقی رہتی ہیں, اس کے نام اعمال کے اندر درج رہتی ہیں, اور پھر ان کے بدلے میں اس کو قبر کی زندگی کی راحت بھی مل رہی ہوتی ہے, قیامت کے دن کا اس کو پھر آرام بھی مل رہا ہوتا ہے, اور پھر اس کو جنت کے اندر انعام بھی مل رہا ہوتا ہے. والباقیات الصالحات خیر عند ربک, یہ زیادہ بہتر ہیں تیرے رب کے پاس, تیرے رب کے پاس, عند کا مطلب پاس, رب کا تیرا رب, ثواباً ثواب کے حساب کے اعتبار سے, ٹھیک ہے, یعنی جو نیکیاں ہیں تو یہ نیکیاں آپ کو ثواب کی شکل میں قیامت کے دن ملیں گی, گویا کہ آپ کو کرنسی مل جائے گی قیامت کے دن, کہ ہاں بھائی یہ آپ اتنے سارے آپ کے پاس پیسے جمع ہیں, اب آپ قیامت میں جائیں اور ان پیسوں کے بدلے میں آپ جو آپ کو ملتا ہے وہاں پر مقام, وہ آپ مقام حاصل کر لیں, وہ آپ جا کر کے آپ ہمیشہ ہمیشہ کے لیے رہنا شروع ہو جائیں, ٹھیک ہے. تو ثواب گویا کہ جنت کی کرنسی ہے, ٹھیک ہے. وخیر مردا, خیر عند ربک ثوابا وخیر مردا, اور یہ زیادہ بہتر ہے مردن, ٹھیک ہے, یعنی لوٹ کر جانے والی جگہ کے اعتبار سے یہ زیادہ بہتر جگہ ہے, ٹھیک ہے. ردہ یا ردو کا مطلب ہوتا ہے لوٹ جانا یا یا یعنی ریٹرن کر دینا. جیسے ہم رد کر دینا کہتے ہیں نا اردو کے اندر, کوئی چیز آپ کے پاس آئی, کوئی تحفہ کسی نے آپ کو دیا اور آپ نے اس تحفے کو رد کر دیا, کیا مطلب؟ کہ آپ نے کہا نہیں نہیں چاہیے مجھے, لے جاؤ واپس, مجھے نہیں چاہیے, تو اس کو کہتے ہیں رد کرنا. ٹھیک ہے, تو اسی رد کرنے کے لفظ کو جو ہے یہاں پر پازیٹیولی استعمال کیا ہے. ٹھیک ہے, کہ بھائی انسان جو ہے نا, اس کے جو جد امجد تھے آدم علیہ السلام اور والدہ حضرت حوا, یہ کہاں سے آئی تھیں؟ جنت سے آئی تھیں, ہے نا, جنت سے اتر کر کے زمین پر آئے تھے نا. اب جنت میں واپس پہنچ جائیں گے تو یہ بھی لوٹ کر جانا ہوا نا, یہ بھی ایک رد کر دینے کی ایک شکل ہوئی. ٹھیک ہے, تو انسان جو ہے وہ نیکی جو کام کرنے والے جو لوگ ہوں گے, ایمان والے اور باقیات صالحات والے, تو یہ لوٹ کر جنت کے اندر واپس چلے جائیں گے. خلاصہ تفسیر میں حضرت فرماتے ہیں کہ جب ان کے وَإِذَا تُتْلَى عَلَيْهِمْ آيَاتُنَا بَيِّنَاتٍ کے, اور جب ان منکر لوگوں کے سامنے ہماری وہ کھلی کھلی آیات پڑھی جاتی ہیں جن میں مومنین کا حق پر ہونا اور کفار کا باطل پر ہونا مذکور ہوتا ہے, تو یہ کافر لوگ مسلمانوں سے کہتے ہیں قَالَ الَّذِينَ كَفَرُوا لِلَّذِينَ آمَنُوا, کیا کہتے ہیں؟ کہ یہ بتلاؤ ہم دونوں فریقوں میں, یعنی ہم میں اور تم میں, دنیا میں مکان کس کا زیادہ اچھا ہے اور محفل کس کی اچھی ہے. ٹھیک ہے, یعنی ظاہر ہے کہ خانگی اور مجلسی ساز و سامان, یعنی خانگی کہتے ہیں گھریلو, ٹھیک ہے, اور مجلسی یعنی گھر کے اندر جو مجلس بیٹھنے کی جگہ ہوتی ہے, ٹھیک ہے, تو اس کے اندر جو ساز و سامان وغیرہ ہوتا ہے, جو فرنیچر ہوتا ہے, جو کارپیٹ ہوتی ہے, جو صوفے ہوتے ہیں, جو قالین ہوتی ہے, تو خانگی اور مجلسی ساز و سامان اور اہل و اعوان میں ہم بڑھے ہوئے ہیں. اہل و اعوان کا مطلب کہ ہمارے جو فیملیز ہیں, ہمارے جو کنبے ہیں, ہمارے جو قبیلے ہیں اور ہمارے جو مددگار ہیں. اعوان میننگ مدد کرنے والے, ہمارے جو مددگار ہیں نا, تو تمہارے مددگار زیادہ بڑھے ہیں کہ ہمارے مددگار زیادہ بڑھے ہیں؟ ٹھیک ہے, تمہارے پاس زیادہ اچھا فرنیچر ہے یا ہمارے پاس زیادہ اچھا فرنیچر ہے؟ تو اس طرح سے کافر لوگ اس طرح کی باتیں کرتے ہیں, بچکانا باتیں ہوتی ہیں. بس اب بیچارے, جب روحانی طور پر امیچیورڈ کوئی شخص ہوگا تو وہ میچیورڈ باتیں تو نہیں کر سکتا نا, اس نے میچیورٹی والی باتیں ہی کرنی ہے نا, بچکانے والی باتیں ہی کرنی ہے نا اس نے. ٹھیک ہے, ظاہر ہے پھر یہ اسی طرح کی بچکانی والا ہے نا, میرے پاس اتنی اچھی گاڑی ہے, میرے پاس اتنی اچھی انگوٹی ہے, وہ دیکھو اس کا لاکٹ کتنا اچھا لگ رہا ہے نا. عورتیں جب بیٹھتی ہیں جن کے پاس اور کوئی بات کرنے کی چیز نہیں ہوتی, کوئی اچھی بات کرنے کی نہیں ہوتی, رائٹ, تو پھر وہی وہ اس کا لاکٹ اچھا ہے تو اس کی رنگ اچھی ہے تو اس کا جو ہے وہ چوڑیاں اچھی ہیں تو اس کا ڈریس اچھا ہے تو اس کا یہ اچھا ہے تو اس کا وہ اچھا ہے نا, اور میرا یہ اچھا نہیں ہے, میرا وہ اچھا نہیں ہے, میرا یہ اچھا نہیں ہے نا. یا یہ کہ میرے پاس زیادہ اچھا ہے اور اس کے پاس زیادہ برا ہے, اور اس کو تو یہ ڈھنگ نہیں ہے پہننے کا, اس کو تو فلانی چیز کا ڈھنگ نہیں ہے, اس کو دیکھو کتنی بیوقوف لگ رہی ہے, اس کو دیکھو کتنی ہے نا عجیب سی لگ رہی ہے, اور یہ بس یہی باتیں. تو یہ ساری باتیں کیا ہیں؟ یہ امیچیورٹی کی, یہ بچپنے کی علامتیں ہوتی ہیں, ہے نا. بہت چھوٹے بچے وہ اس طرح کی باتیں کرتے ہیں, تو جب بڑے ہو گئے, 30 سال کے ہو گئے, 40 سال کے ہو گئے, تب بھی یہی باتیں کرنے, تو اس کا مطلب کیا ہے کہ جسم تو بڑا ہو گیا لیکن سوچ بڑی نہیں ہوئی, سوچ ابھی تک وہی 4 سال کی سوچ ہے, 6 سال کی سوچ ہے, وہی چل رہا ہے ابھی تک. ٹھیک ہے, تو کافر تو ظاہر ہے کافروں کا بھی جسم بڑا ہو گیا ہوتا ہے, سوچ ان کی بڑی نہیں ہوتی, تو وہ بھی اسی طرح کی باتیں کر رہے ہوتے ہیں. تو یہ مقدمہ تو محسوس ہے, یعنی یہ جو بات ہو رہی ہے تو یہ تو جی یعنی آپ کو یعنی اپنے جو حواس خمسہ ہیں, دیکھنا, سننا, چھونا, ان سے آپ کو یہ چیزیں جو ہے وہ سمجھ میں آ جاتی ہیں. اور دوسرا مقدمہ عرفی ہے. ٹھیک ہے, یعنی یہ مقدمے سے آپ مراد یہ کہ یہ جو بحث ہو رہی ہے نا, یہ جو ایک انہوں نے ایک مقدمہ ایک کیس پیش کیا ہے نا, تو یہ جو کیس ہے, پہلا جو کیس ہے وہ تو محسوس ہے. ٹھیک ہے, کہ جی آپ ان چیزوں کو دیکھ سکتے ہیں اور اس حساب سے آپ کمپیئر کر سکتے ہیں کہ جی کافروں کے پاس زیادہ اچھی چیزیں ہیں. ٹھیک ہے, اور دوسرا مقدمہ عرفی ہے. ٹھیک ہے, یعنی ذرا آپ سوچیں اس کے اوپر تو بات سمجھ میں آتی ہے کہ انعام و احسان اور عطائے نعمت اس شخص کے لیے ہوتا ہے جو دینے والے کے نزدیک محبوب اور پسند ہو, یعنی پسندیدہ ہو. ٹھیک ہے بھائی, اب یہ عرفی بات کر رہے ہیں. ٹھیک ہے کہ بھائی ظاہر سی بات ہے کہ دیکھو اصول تو یہی ہوتا ہے نا کہ جو دینے والا ہے تو وہ اسی کو زیادہ اچھی چیزیں دیتے ہیں نا جس کو کہ وہ پسند کرتا ہے. ٹھیک ہے, تو دیکھو ہمارے پاس زیادہ اچھی چیزیں ہیں نا, کافر یہ کہتے تھے کہ ہمارے پاس زیادہ اچھی چیز ہے نا, تو اس کا مطلب یہ ہے کہ اللہ تعالیٰ کے پسندیدہ بندے تو ہم ہیں, تم کوئی تھوڑی ہو. ٹھیک ہے, اچھا مجھے احساس نہیں ہوا کہ ساجس کی کلاس کا ٹائم ختم ہو گیا اور ہم 9 منٹ اوپر ہو گئے, تو معذرت کے ساتھ جو دوسری ٹیچر ہیں ان سے کہ آپ کی کلاس کا ایکسٹرا ٹائم لیجیے, ان کو ذہن میں نہیں آیا تھا. تو یہاں پر پھر ہم آج کی تفسیر کی کلاس روک دیتے ہیں اور دوسری کلاس کے ٹیچر صاحب